नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2079 साल चैत 26 गते आइतबार, वैशाख कृष्ण पक्ष तृतीया तिथि, तदनुसार अप्रेल महिनाको 9 तारीक सन् 2023, नेपाल सम्मत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। संसद सञ्चालनबारे शीर्ष नेताबीच परामर्श शीर्षकमा छापिएको खबर हो यो। सत्ता साझेदार दुई दल र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संसदलाई गतिशील बनाउने सन्दर्भमा छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी मालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार संसदका काम कार्यवाही प्रभावकारी बनाउने सन्दर्भमा छलफल भएको हो। सिंहदरबार स्थित सभामुखको कार्यालयमा भएको छलफलमा संसदमा विधेयक अघि बढ़ाउने, विषयगत समिति गठन गर्ने सहितका सन्दर्भमा छलफल भएको छ। सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच छलफल भएको हो। बैठकपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक, संवैधानिक परिषदसँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक अघि बढ़ाउने सन्दर्भमा छलफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, सभामुखजीले तीन दलका शीर्ष नेतालाई बोलाउनुभयो। सदनभित्र खास गरी टीआरसी, संवैधानिक परिषदसँग सम्बन्धित विधेयक, सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विधेयकलाई छिटो टुंग्याउन जरूरी छ। यो राष्ट्रका निम्ति भन्ने कुरामा गम्भीर छलफल भयो। सहमति बनाउने कुरामा सैद्धान्तिक रूपमा सबै सहमतै छौं। उहाँले यसको प्राविधिक र कानूनी पाटोका सन्दर्भमा थप छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, नियमावली पास भएको छ, त्यस अनुसार समिति बनाउने कुरा र सबै कुरामा केही विज्ञसँग, संविधानविद, कानूनविद र त्यो क्षेत्रमा काम गर्ने साथीहरूसँग चैत 28 गते बसेर टुंग्याउने भन्ने भएको छ। प्रधानमन्त्री प्रचण्डले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी आयोगको विधेयकलाई द्रुत मार्गबाट टुंग्याउनु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, हामी सरकारमा हुनेको चाहिँ फास्ट ट्र्याकबाट फुल हाउसबाटै गरौं भन्ने छ, प्रतिपक्षको चाहिँ समितिमा लगेर गरौं भन्ने छ, त्यसमा बीचको बाटो खोजौं भन्ने पनि छ। कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल सकारात्मक रूपमै अघि बढ़ेको बताउनुभयो। संसद सञ्चालनबारे शीर्ष नेताबीच परामर्श गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। एक सय 24 संघीय सांसदको उपत्यकामा घर, जसले बुझ्छन् महिने पछि 9,000 मर्मत सम्भार सुविधा शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। संघीय संसदमा कायम 330 मध्ये 124 सांसदको काठमाण्डु उपत्यकामा घर छ। सरकारी ढुकुटीबाट उनीहरूले हरेक महिना घर मर्मत सम्भार सुविधा बापत 9,000 दरले बुझ्छन्। घर भएका कतिपय सांसद नै यो सुविधा अनावश्यक भएकाले खारेज गर्नुपर्ने बताउँछन्। भाडामै बस्नेहरू त झन आपत्ति जनाउँछन्। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन दफा 6 आवास सुविधाको व्यवस्था छ, जसमा उपत्यकामा घर नभएका सांसदलाई मासिक 18,000 घर भाडा र घर भएकालाई मर्मत सम्भारका लागि मासिक 9,000 सुविधा दिइने व्यवस्था गरिएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्नुहुन्छ, घर छ कि छैन भन्ने मान्यज्यूहरूले नै व्यक्तिगत फारम वा सो घोषणा मार्फत विवरण उपलब्ध गराउनुहुन्छ। त्यसैका आधारमा संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन बमोजिम सचिवालयले घर भाडा तथा मर्मत सम्भार खर्च उपलब्ध गराउने हो, गराउँदै आएको छ। यसैबीच नयाँ पत्रिका दैनिकले नै अग्रपृष्ठमा उपत्यकामा घर भएका सांसदहरू नै भन्छन् मर्मत सम्भार सुविधा हटाइदिए हुन्छ शीर्षकमा खबर बनाएको छ। घर हुनेले सांसद नहुँदा पनि मर्मत गर्नुपर्छ, गर्न सक्छन्, उनीहरूलाई मर्मत सम्भार सुविधा आवश्यक छैन। अहिले सांसदले आफ्नो सुविधाका लागि बहस गर्ने भन्दा पनि दिन दहाड़ै उपचार नपाएका जनताको पक्षमा बहस गर्नुपर्छ, सांसद रामहरि खतिवड़ा भन्नुहुन्छ। त्यस्तै सांसद महेश कुमार बर्तौला भन्नुहुन्छ, उपत्यकामै घर हुने सांसदलाई मरमत सम्भार सुविधा भनेर आधा रकम नदिए पनि हुन्छ, घर हुनेले मरमत सम्भार त आफै गर्न सक्छन् नि, कानूनमै नदिने व्यवस्था गरे हुन्छ। यद्यपि अहिलेको ऐन अनुसार पाउने सुविधा लिने नलिने सम्बन्धित सांसदको कुरा हो। 124 संघीय सांसदको उपत्यकामा घर, जसले बुझ्छन् महिनै पछि 9,000 मरमत सम्भार सुविधा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। अनुमति पत्रको म्याद सकिनै लाग्दा मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको भविष्य के हुन्छ भन्ने विषयमा अझै अन्यल बाँकी छ। सरकारले उक्त कम्पनीको अनुमति पत्रको म्याद थप गर्छ, सो त रद्द भई लिलामीमा जान्छ वा कम्पनीले बाँकी बक्यौता रकम तिरेर नवीकरण गर्छ भन्ने विषयमा अन्यलता रहेको हो। स्मार्ट टेलिकमको 10 वर्षीय अनुमति पत्रको अवधि चैत मसान्तमा समाप्त हुँदैछ। वैशाख 1 र 2 गते सार्वजनिक विदा रहेकाले वैशाख 3 गतेदेखि लाइसेन्स के हुन्छ भन्ने विषयमा अन्यल अध्यावधिक छ। सामान्यत नेपाल दूरसंचार ऐन 2053 अनुसार कम्पनीले आफ्नो लाइसेन्स नवीकरणका लागि नवीकरण शुल्क फ्रिक्वेन्सी दस्तुर रोयल्टी लगायतको बक्यौता रकम गरी नेपाल दूरसंचार प्राधिकरणलाई 27 अर्ब रूपियाँ शुल्क तिरेर गत पुष मसान्तमा लाइसेन्स नवीकरणको प्रक्रिया अगाडि बढ़ाउनु पर्ने थियो, तर त्यसो नभएपछि कम्पनीले थप 15% जरिवाना तिरेर चैतभित्र लाइसेन्स नवीकरण गर्न सक्छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्मार्ट टेलिकमले बक्यौता रकम नतिरी लाइसेन्स खारेजी हुने बताउनु भएको छ। उहाँले भन्नुभयो, आफूहरूबाट कानूनको अक्षरश पालना हुन्छ, भन्सुन र दबावले कानून बाहिर गएर निर्माण हुँदैन। मन्त्री शर्माले स्मार्ट टेलिकमको लाइसेन्स नवीकरणमा मन्त्रालयबाट कुनै पनि कार्य अघि नबढ़ेको दावी गर्दै आफूहरू कानून विपरीत गएर लाइसेन्स नवीकरण प्रक्रियामा नजाने बताउनुभयो। कानूनले जे भन्छ त्यही अनुसार अघि बढ़छौं, यताउता गर्ने प्रश्नै छैन। मन्त्री शर्माले भन्नुभयो, योजनाबद्ध नीतिगत भ्रष्टाचार, राज्यको अरबौं रूपियाँ जोखिममा संसद मौन, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारी हुनुहुन्छ। घरबेटीका कारण प्रचण्ड बेला बखत विवादमा मुछिने गर्नुभएको छ। उहाँको निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालीले काठमाण्डुको आकाशे धारा राम मन्दिर कृष्ण मन्दिर सड़कको निर्माण गत 15 फागुनमा नै सम्पन्न गर्ने प्रतिबद्धता गरे पनि अझै निर्माण अपुरै छ। गत पुष अन्तिम साता निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले काठमाण्डु उपत्यकामा सड़क निर्माणको ठेक्का लिएका 15 वटा निर्माण कम्पनीलाई बोलाएर काम सक्ने मिति सहितको लिखित प्रतिबद्धता गराउनुभयो। त्यति बेला सैलुङले 15 फागुनसम्म निर्माण सम्पन्न गर्ने समझदारी गरेर निस्क्यो। त्यस यता भौतिक मन्त्री नै फेरिनु भएको छ, तर सड़क बाटो जस्ताको तस्तै मात्र होइन, झन बिग्रदो छ। यसरी लिखित सम्झौता अनुसार काम नगर्नेमा सैलुङ मात्र होइन, उपत्यकाको सड़क निर्माणको ठेक्का लिएका अपवाद बाहेक सबै निर्माण कम्पनीले निर्माण सम्पन्न गर्न सकेका छैनन्। मन्त्री बदलिएनन् सड़क, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। स्थानीय सरकारलाई खर्च कटौतीको दबाव शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। देशको राजनीतिक अस्थिरता र खस्किदो अर्थतन्त्रका कारण जनकपुरधाम उपमहानगरपालिकाको कामकाज प्रभावित भएको छ। नेपाल सरकारले हामीलाई एउटा पत्र पठाएको छ जसमा भनिएको छ, तपाई 20% आफ्नो सबै खर्चमा कटौती गर्नुहोस्। पहिला केन्द्र सरकारको गुनासो थियो कि स्थानीय सरकार बजेट खर्च गर्दैन, अहिले खर्च कटौती गर्न दबाव छ। फोहोर व्यवस्थापन गर्न हामीसँग ल्याण्डफिल्ड साइड छैन, सरसफाईको काम राति गर्नुपर्ने बाध्यता छ। भएका सफाई कर्मचारी, सवारी चालक उपमहानगरपालिकामा नभई नहुने खालका छन्। प्रत्येक वडा कार्यालयमा एकजना कम्प्युटर अपरेटर पठाउनुपर्नेछ जसले जन्म दर्ता, मृत्यु दर्ता लगायत विभिन्न दैनिक डाटालाई कम्प्युटरमा राख्न सकोस्। तर यी कर्मचारी भर्ना गर्न जब हामीले सार्वजनिक सूचना निकाल्यौं तब संघ सरकारबाट चिठी आयो कि तपाई कर्मचारी भर्ना गर्न सक्नुहुन्न। एकातर्फ चाहिएको कर्मचारी भर्ना गर्न नसक्ने अवस्था छ, अर्कातर्फ खर्च कटौती गरिन्छ। यस्तो अवस्थामा स्थानीय तहहरूले विकास र समृद्धिको यात्रा कसरी तय गर्न सक्छन्? मधेस प्रदेश सरकारसँगको समन्वय राम्रै छ। जनकपुरधामको सबैभन्दा ठूलो समस्या छ फोहोर व्यवस्थापन। म निर्वाचित भएर आएदेखि यस विषयलाई पहिलो प्राथमिकतामा राखेको थिए। मैले यो समस्यालाई तीन किसिममा वर्गीकरण गरे, ठोस फोहोर, छाडा, चौपाया, फुटपाथ, सड़क पेटीको समस्या र पार्किङको व्यवस्थापन। हामीले छाडा चौपाया व्यवस्थापनतर्फ स्तरीय खालको एक बिघामा गत साउनदेखि गौशाला निर्माण गरिरहेका छौं। स्थानीय सरकारलाई खर्च कटौतीको दबाव, यो खबर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र शुरू हुनै लाग्दा तिनीहरूले आफू खुशी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्ना समेत शुरू गरिसकेका छन्। तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क बापत कति रकम लिने भन्ने विषयमा विद्यालयबीच एकरूपता छैन, यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। कतिपय निजी विद्यालय सञ्चालकले आफै पाठ्य पुस्तक, कापी, विद्यालय पोशाक, जुत्ता, मोजा तथा झोला समेत बेच्ने गरेका छन्। अति नै सस्तो मूल्य पर्ने जुत्ता, मोजा तथा टाईमा समेत उनीहरूले आफू खुशी मूल्य तोक्ने र अभिभावकलाई किन्न बाध्य पारेका छन्। पुस्तक किन्दा पसले दिने छूट समेत विद्यालय सञ्चालकले अभिभावकलाई दिएका छैनन्। कतिसम्म भने विद्यार्थीलाई भर्ना शुल्क तथा मासिक शुल्क लिइसकेपछि वार्षिक शुल्कको नाममा थप रकम लिइरहेको गुनासो छ। साना तथा मध्यम किसिमका विद्यालयका साथै राजधानीमा नाम कहलिएका विद्यालयले समेत यस्ता अनावश्यक शीर्षकमा शुल्क लिइरहेका छन्। रोकिएनन् निजीको मनपरी, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सामुदायिक विद्यालय भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्छ। निजी विद्यालयका विद्यार्थी पढ़ाईमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालयप्रति वितृष्णा देखिँदै गएको छ। तर विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा भने अवस्था ठिक उल्टो छ। विराटनगर तीनस्थित पोखरिया माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउनु पर्ने हुन्छ। पोखरिया माध्यमिक विद्यालयले निश्चित कोटा तोकेर विद्यार्थी भर्नाका लागि सूचना प्रकाशित गर्छ। तर तोकिएको कोटाभन्दा धेरै विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि विद्यालयले प्रवेश परीक्षाबाट विद्यार्थी छनौट गर्दै आएको छ। नयाँ शैक्षिक सत्रका लागि पनि पोखरिया माध्यमिक विद्यालयले प्रवेश परीक्षा लिएर विद्यार्थी छनौटको प्रक्रिया शुरू गरेको छ। विद्यालयले शनिबार भर्नाका लागि विद्यार्थी छनौट गर्न प्रवेश परीक्षा लियो। नयाँ शैक्षिक सत्रका लागि विद्यालयले कक्षा 6-9 400 विद्यार्थी भर्ना गर्ने निर्णय गरेको छ। तर भर्ना हुनका लागि 1853 विद्यार्थीले आवेदन दिएको प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभयो। सामुदायिक स्कूलमा भर्ना हुन 4 गुणा बढ़ी आवेदन, यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। मेयर शाहको आक्रोश, शीतल निवास र सिंहदरबारको फोहोर उठाउन बन्द, फोहोर उठाए कार्यवाही गर्ने धम्की, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको खबर हो यो। बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेपछि काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोक स्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गर्नुभएको छ। मेयर शाहले फोहोर व्यवस्थापन गरिरहेका निजी क्षेत्रका कर्मचारीलाई शनिबार ती क्षेत्रबाट फोहोर नउठाउन निर्देशन दिनुभएको हो। मेयरको निर्देशन अनुसार काठमाण्डू महानगरपालिका फोहोर व्यवस्थापन विभागले फोहोर संकलन गर्ने संस्थाका पदाधिकारीलाई आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास, बालुवाटार, सिंहदरबार र पुल्चोक स्थित मन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएको छ। केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राख्नुभएका मेयर शाहलाई सरकारले सहयोग नगरेपछि मेयरले फोहोर ढुवानीमा रोक लगाउनु भएको हो। काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले फुटपाथमा रहेका 19 प्रहरी बीट हटाउन निर्देशन दिनुभएको छ। शनिबार फेसबुकमा स्ट्याटस लेख्दै प्रहरीलाई ती संरचना हटाउन आग्रह गर्दै अन्यथा काठमाण्डु महानगरपालिका आफैले उठाउने चेतावनी दिनुभएको छ। मेयर शाहको आक्रोश, शीतल निवास र सिंहदरबारको फोहोर उठाउन बन्द, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। बैंकमा पैसा छ, कर्जा माग ठप्पै, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। एक वर्ष अघि यही समयमा 4 भन्दा बढ़ीको कर्जा माग थियो, बैंकले दिन सकेका थिएनन्। अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब 2 रूपियाँ रकम छ, तर कर्जा माग बढ़न सकेको छैन। बैंक भन्छन् कर्जा माग छैन, उता उद्योगी व्यवसायी भन्छन् लगानी गर्न वातावरण नै छैन। राष्ट्र बैंक भन्छ नेपालको बैंकिङ प्रणालीमा गत बुधबारसम्म कुल निक्षेप 54.36 अर्ब रूपियाँ पुगेको छ भने कुल कर्जा प्रवाह 48.23 अर्ब रूपियाँ छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनदेखि चैत 21 बैंक तथा वित्तीय संस्थामा 2.71 अर्ब रूपियाँ कुल निक्षेप थपिएको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले 1.08 अर्ब रूपियाँ मात्र कर्जा प्रवाह गरेका छन्। निक्षेप र कर्जाको सोझो हिसाबमा पनि करिब 1.63 अर्ब रूपियाँ लगानी योग्य रकम वित्तीय प्रणालीमा छ। तरलता र पुँजी जोड्दा चैत तेस्रो सातासम्म करिब 2 रूपियाँ लगानी योग्य रकम रहेको राष्ट्र बैंकको तथ्याङ्क छ, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। लामो समयदेखि राहदानी विहीन करिब 550 नेपालीले इलेक्ट्रोनिक बायोमेट्रिक राहदानीको आवेदन पूरा गरेका छन्। राहदानीकै कारण विभिन्न समस्या झेलेका नेपालीका लागि सहजीकरण गर्न खटिएको परराष्ट्र मन्त्रालय सहितको टोलीले पोर्चुगलको लिस्बन शहरमा अघिल्लो बुधबारदेखि नै काम शुरू गरेको हो। दरखास्त आह्वानको समय अप्रेल 25 छ। कतिजनाले राहदानीका लागि दरखास्त दिन्छन् भन्ने यकिन हुन नसक्ने पोर्चुगल समेतका लागि राजदूत रहनुभएका पेरिस स्थित नेपाली राजदूत दीपक अधिकारीले बताउनुभयो। उहाँका अनुसार दिनमा सरदर 100 नेपाली नयाँ राहदानीका लागि दरखास्त दिन आउने गरेका छन्। दूतावासले पहिलो चरणमा राहदानी हराएका, त्यही जन्मेका बालबालिका, बालिङ र त्यहाँको अध्यागमन कार्यालयले प्राथमिकता तोकेका नेपालीलाई राहदानी दिन प्रक्रिया अगाडि बढ़ाएको छ। पोर्चुगलमा 550 नेपालीले दिए राहदानी आवेदन, कान्तिपुर दैनिकले नै अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले साझा कार्यक्रमको सार्थकता शीर्षकमा सम्पादकीय बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा 100 दिनभित्रै दोस्रो पटक संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ। निर्वाचनपछि गठित 7 संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका सकारात्मक कार्यसूची समेत समेटेर वर्तमान सरकारको मूल प्राथमिकता सहितको कार्यक्रम ल्याएको छ। यही प्रसंगलाई गोर्खापत्र दैनिकले सम्पादकीयमा उठान गरेको छ भने यता कान्तिपुर दैनिकले धान किसानलाई पसिनाको उचित मूल देऊ शीर्षकमा सम्पादकीय बनाएको छ। अन्नपूर्ण पोस्टले कोविडमा खेलाची नगरौं शीर्षकमा सम्पादकीय छापेको छ भने कारोबार दैनिकले कर्जा प्रवाह बढ़ाऊ शीर्षकमा सम्पादकीय बनाएको छ। राजधानी दैनिकले स्वस्थ जीवनका लागि घुमफिर शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले नीति कार्यान्वयनको आवश्यकता शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब केही प्रसंग छोटकरीमा। प्राधिकरणले स्तरोन्नति गरिरहेका 41 मध्ये 24 सब स्टेशनको काम सकियो शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। गुणस्तरीय बिजुली प्रवाहका लागि नेपाल विद्युत प्राधिकरणले स्तरोन्नति अपग्रेड गरिरहेका 41 सब स्टेशन मध्ये 24 काम सकिएको छ। कम क्षमताका सब स्टेशन तथा ट्रान्सफर्मरले गुणस्तरीय बिजुली प्रवाह नगरेपछि प्राधिकरणले क्षमता वृद्धिको काम गरिरहेको हो। ढल्केवर, कमाने, भरतपुर, शिवचाटार, भक्तपुर, कावासुती, चनौटा, बर्दघाट, लेखनाथ, कोहलपुर, परवानीपुर, बानेश्वर, बालाजु, महेन्द्रनगर, घोराई, रौतहट, चपुर, दमक लगायत सब स्टेशनमा रहेका ट्रान्सफर्मर स्तरोन्नति सकिएको छ। प्राधिकरणले ढल्केवरको 320 केभीए ट्रान्सफर्मरको क्षमता बढ़ाएर 950 र मकवानपुरको 30 केभीएको क्षमताको कमानेको ट्रान्सफर्मरको क्षमता बढ़ाएर 93 एमभीए बनाएको छ। नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा थप 10 मेगावट थपिएको छ। बाँकेको खजुरा गाउँपालिका 8 रनियापुरस्थित घिया गाउँमा सोलर विद्युत परियोजनाले उत्पादन गरेको 10 मेगावट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। उक्त विद्युत राष्ट्रिय प्रसारण लाइनमा परीक्षणका लागि जोड़िएको रेनर्गो डेभलपर्स प्रालीका प्रमुख शुभम गुप्ताले जनाउनुभयो। प्राधिकरणले स्तरोन्नति गरिरहेका 41 मध्ये 24 सब स्टेशनको काम सकियो कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। र पृथ्वी राजमार्गको पोखरा मुगलिन सड़क खण्ड अन्तर्गत पोखरा आबुखैरिनी 80 किलोमिटरसम्मको सड़क अहिले विस्तार भइरहेको छ। सड़क विस्तार भइरहे पनि कामको गति भने निकै नै सुस्त भएको गुनासो व्याप्त छ। अझ पर्यटन व्यवसायले ती विस्तारको क्रममा रहेको राजमार्गको यात्रा झन्झटिलो हुँदा पर्यटक आउजाउमै असर परेको गुनासो गरिरहेका छन्। सड़क विस्तारको गति कछुवा शैलीमा भइरहेको व्यवसायीको भनाई छ। पोखरा मुगलिन सड़क विस्तार प्रगति निराशाजनक नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।